तकफीरी आतंकवाद।
प्रिय श्रोताओं, कार्यक्रम तकफीरी आतंकवाद में आपका स्वागत है। मरियम मेहरदादी और सैयद मिसम का सलाम स्वीकार कीजिए। आज हम इस बिंदु की समीक्षा करेंगे कि सलफी विचारधारा ने खुद को अहमद बिन हम्बल से जोड़ने के लिए इतने प्रयास क्यों किए।
पिछले कार्यक्रम में हमने हदीस के शब्दों तक खुद को सीमित रखने वाली विचारधारा के बारे में बात की थी। हमने ये भी बताया था कि कुरान मजीद के बाद सुन्नत इस्लाम धर्म की शिक्षाओं का स्रोत और इंसानों के मार्गदर्शन का रास्ता है, लेकिन सुन्नत की परिभाषा और स्रोत के बारे में शिया और सुन्नी समुदायों के बीच अलग अलग विचार पाए जाते हैं। इसके अलावा खुद सुन्नी समुदाय के चार स्कूलों शाफेई, मालिकी, हनफी और हम्बली में भी सुन्नत के बारे में अलग अलग राय पाई जाती है। पिछले कार्यक्रम में हमने बताया था कि चारों स्कूलों ने हदीस और सुन्नत की क्या परिभाषा पेश की है। सुन्नी समुदाय का मानना है कि पैगंबर इस्लाम के स्वर्गवास के बाद ईश्वरीय संदेश वही उतरने का सिलसिला बंद हो गया और पैगंबर इस्लाम ने जो कुछ पेश कर दिया वही पर्याप्त है, और अब यदि किसी नई स्थिति और नए विषय का सामना होता है तो अपनी बुद्धि का प्रयोग करके उसके बारे में इस्लाम का आदेश तय करना होगा।
शिया समुदाय का मानना है कि ईश्वरीय संदेश वही का सिलसिला तो बंद हो गया, लेकिन कुरान की आयतों और ईश्वरीय आदेशों की व्याख्या के लिए ऐसी धार्मिक हस्तियों की जरूरत है जो हमें पूरी तरह सही स्थिति और आदेश से अवगत करवाएं और जो ईश्वरीय आदेश का जो वास्तविक रूप है उसे हमारे सामने पेश कर दें। इन मामलों में व्यक्तिगत रूप से निष्कर्ष निकालना सही नहीं है। इस बीच एक गंभीर समस्या ये उत्पन्न हुई कि पैगंबर इस्लाम के कथनों और हदीसों को दर्ज और बयान करने में ईमानदारी का अभाव भी देखने में आया। पैगंबर इस्लाम के अति निकट साथियों जैसे सलमान, अम्मार, यासिर के माध्यम से पैगंबर इस्लाम के बहुत कम कथन किताबों में दर्ज किए गए, हालांकि ये सहाबी वर्षों तक पैगंबर इस्लाम के साथ थे, जबकि अबू हुरैरा जैसे सहाबी के माध्यम से जो केवल 2 साल पैगंबर इस्लाम के साथ रहे 5974 कथन दर्ज किए। जाली हदीसें गढ़ने की प्रक्रिया इतनी बढ़ गई कि सही और जाली हदीसों की पहचान के लिए इल्मे रिजाल के नाम से एक ज्ञान विकसित किया गया जिसमें हदीसों को दर्ज करने वाले रावियों के व्यक्तित्व की समीक्षा की जाती है।
तकफीरी और सलफी गुट जब अपनी इस्लाम विरोधी सोच और बातों को प्रमाणित करना चाहते हैं तो कमज़ोर रावियों वाली हदीसों का सहारा लेते हैं। वो ऐसी रिवायतों का सहारा लेते हैं जिन्हें बहुत से सुन्नी मत भी जाली रिवायत मानते हैं। सुन्नी समुदाय के लोग 4 में से किसी एक स्कूल से जुड़े होते हैं। इनमें एक है हनफी स्कूल जो अबू हनीफा से शुरू हुआ है। अबू हनीफा सन 80 से 150 हिजरी के बीच जीवन व्यतीत करने वाले धर्मगुरु थे। मालिकी मत की स्थापना मालिक बिन अनस ने की जो वर्ष 93 से 173 के बीच इस्लामी समुदाय में जीवन व्यतीत कर रहे थे। शाफेई मत की स्थापना मोहम्मद बिन इदरीस शाफेई ने की। उनका जन्म 150 हिजरी कमरी में और निधन 204 हिजरी कमरी में हुआ। हम्बली मत का संबंध अहमद बिन हम्बल से है। उनका जन्म 164 हिजरी में और निधन 241 हिजरी में हुआ।
अहमद बिन हम्बल के व्यक्तित्व की समीक्षा इसलिए ज़रूरी प्रतीत होती है कि वहाबी विचारधारा खुद को उन्हीं से जोड़ती है और खुद को उन्हीं के मत का अनुसरणकर्ता बताती है। वहाबी विचारधारा के लोग अहमद बिन हम्बल के अनुसरण का दावा करके इस्लामी जगत में अपनी गहरी जड़ें साबित करने का प्रयास करते हैं, लेकिन सच्चाई यह है कि वास्तविक हम्बली कभी भी उन्हें अहमद बिन हम्बल का अनुयायी मानने पर तैयार नहीं होते। हम्बली मत के बड़े विद्वान वहाबी और सलफी विचारधारा के विरुद्ध कई पुस्तकें लिख चुके हैं جس میں انہوں نے ثابت کیا ہے کہ وہابی مت کی جڑ احمد بن حنبل نہیں ابن تیمیہ ہے۔ حنبلی مت اور وہابیوں کے بیچ بہت سے انتر بھی پائے جاتے ہیں۔ احمد بن حنبل کے جیون اور دھارمک وچاروں کے بارے میں ہم پہلے بھی کچھ باتیں اپنے شروتاؤں کو بتا چکے ہیں، اور ہم نے یہ بھی بتایا کہ وہابی وچاردھارا کے لوگ خود کو احمد بن حنبل سے کیوں جوڑنے کا پریاس کرتے ہیں۔ ان کے دھارمک وچاروں کو دیکھ کر وہابیوں کے بھیتر یہ لالچ اتپن ہوئی کہ خود کو احمد بن حنبل سے جوڑے۔
احمد بن حنبل حدیث کے ودت شبدوں تک سیمت رہنے پر بل دیتے ہیں، اور کتھنوں کے جو ظاہری ارتھ ہیں وہی تک سیمت رہنے کی بات کرتے ہیں۔ یہ چیز وہابی وچارداروں کو اپنے لیے بہت انوکول دکھائی پڑتی ہے۔ احمد بن حنبل کے دھارمک وچار حدیث کے ودت ارتھوں پر کیندرت ہیں۔ احمد بن حنبل کا ماننا ہے کہ سنت یہ ہے کہ پیغمبر اسلام کے ساتھ رہ چکے لوگوں کا انوسرن کیا جائے۔ ان کا کہنا ہے کہ ان معاملوں میں بدھی اور ترک وترک کا پریوگ ٹھیک نہیں ہے۔ وہ ہر چیز کو حدیثوں کے آدھار پر پیش کرنے کا پریاس کرتے تھے۔ ان کا کہنا تھا کہ دھارمک ترک شاستر صحیح گیان نہیں ہے اور اس کی اور دھیان دینے سے بچنا چاہیے۔ وہ کہتے تھے کہ اس گیان میں روچی لینے والوں سے ساتھ اٹھنا بیٹھنا بھی ٹھیک نہیں ہے، چاہے اس گیان کے ترک اسلام دھرم کے بچاؤ کے لیے ہی کیوں نہ ہوں۔ یدی احمد بن حنبل اور سلفیوں کے وچاروں کی سمیکشا کی جائے تو دونوں کا انتر صاف نظر آتا ہے۔ سلفیوں کے سب سے بڑے دشمن ہر یگ میں خود حنبلی ہی رہے ہیں۔ بربہاری کے کال میں حنبلیوں نے ان کا زبردست ورودھ کیا۔ ساتویں شتابدی ہجری میں ابن تیمیہ نے جب وہابی وچاردھارا کی نیو رکھی تو انہیں اپنے ان قریبی لوگوں کے ورودھ کا سامنا کرنا پڑا جو حنبلی تھے۔ بارہویں شتابدی ہجری میں سب سے پہلے جس نے محمد بن عبد الوہاب کا ورودھ شروع کیا وہ خود ان کے پتا اور بھائی تھے جو حنبلی مت کے ماننے والے تھے۔ یہاں تک کہ محمد بن عبد الوہاب کے بھائی سلیمان بن عبد الوہاب نے ان کے وہابی وچاروں کے خلاف السوائق الہیہ نامک پستک لکھی۔
اتہاس کے وبھن چرنوں میں خود حنبلی مت کے لوگوں نے ہی سلفی وچاردھارا کے ورودھ میں آواز اٹھائی ہے۔ احمد بن حنبل نے اہل حدیث کہے جانے والے کٹر پنتھی وچاردھارا کے لوگوں کے وچاروں کو سنتلت کیا اور ورودھاباسی متوں کو استتو پردان کیا۔ سلفی وچاردھارا نے انیہ اسلامی متوں کو نہیں بلکہ خود حنبلی مت کے بھیتر بھی مت بھید پیدا کر دیے۔ جس سمے اہل حدیث مت کے لوگ پیغمبر اسلام کے چچا زاد بھائی اور داماد حضرت علی علیہ السلام کو گالیاں دے رہے تھے، احمد بن حنبل نے ان کا ان کٹرپنتھی لوگوں کا ورودھ کیا، جبکہ سلفی وچاردھارا بالکل الگ دشا میں آگے بڑھی۔ انہوں نے احمد بن حنبل کے مادھیم سے حضرت علی علیہ السلام کے بارے میں بیان کی گئی حدیثوں کو جعلی ٹھہراتے ہوئے خارج کر دیا۔ ابن تیمیہ اور عبد الوہاب کے وچاروں میں ایسی چیزیں دیکھنے کو ملتی ہیں جن کا احمد بن حنبل کے وچاروں میں کہیں کوئی ادھارن نہیں ہے۔ جیسے پیغمبر اسلام کو ایک عام انسان ماننا، ایشور سے دعا مانگتے سمے پیغمبر اسلام کا واسطہ دینے سے روکنا، اس پرکار کی کوئی بھی بات احمد بن حنبل کے وچاروں میں نہیں ہے، بلکہ سلفیوں نے یہ چیزیں خود گڑھ لی ہیں۔ یدی احمد بن حنبل جیوت ہوتے تو نشچت روپ سے آج وہابی تکفیری وچاردھارا کا جو روپ دنیا میں ہے اسے انیہ حنبلیوں کی طرح خارج کر دیتے۔ اس پرکار سلفی اور وہابی لاکھ دعوے کریں، احمد بن حنبل کو وہابی مت کا جنک نہیں مانا جا سکتا۔ ہاں اتنا ضرور ہے کہ احمد بن حنبل کے وچاروں کی کچھ جھلک سلفی اور وہابی وچاردھارا میں دکھائی دیتی ہے۔ سلفی اور وہابی مت کی شروعات ساتویں شتابدی ہجری میں ابن تیمیہ کے ہاتھوں ہوئی۔ اسی کال میں سلفی مت کی سرحدوں اور پرارپ کو طے کیا گیا۔ محمد بن عبد الوہاب نے ابن تیمیہ کی وچاردھارا کو ویوہارک بنانے کا کام کیا اور ان کی یوجنا کو پٹل پر اتارا۔
تقی الدین ابو العباس احمد بن تیمیہ کا جنم سن 661 ہجری قمری میں حران شہر میں ہوا۔ حران اس سمے ترکی کا ایک نرجن کھیتر ہے۔ اتیت میں یہاں بڑی رونق ہوا کرتی تھی۔ ابن تیمیہ نے اپنی پستکوں میں کئی بار حران کو ناستکوں اور مورتی پوجا کرنے والوں کا کیندر کہا ہے۔ عیسائی دھرم گروؤں نے اسے ہیلنوپولیس یا ناستکوں کا شہر کہا ہے۔ حران پر دوسرے خلیفہ کے کال میں ایاز بن غنم کے حملے میں قبضہ ہوا تھا۔ اس شہر کے لوگ بنی امیہ کے وچاروں میں رنگ گئے اور شہر کی نماز جمعہ میں نیامت روپ سے حضرت علی علیہ السلام کو برا بھلا کہا جانے لگا۔ جب عمر بن عبدالعزیز کو ستہ ملی اور اس نے ممبروں سے حضرت علی کو دی جانے والی گالی پر روک لگائی تو حران کے لوگوں نے یہ آدیش ماننے سے انکار کر دیا اور کہا کہ حضرت علی پر لعنت بھیجے بنا نماز صحیح نہیں ہے۔ حران شہر حنبلی مت کے وستار کا کیندر ثابت ہوا ہے اور ابن تیمیہ تتھا ان کے انوسرن کرتاؤں نے اسے حنبلی ودوانوں کا شہر کہا ہے۔ ظاہر ہے کہ اس ماحول کا ابن تیمیہ کے ویکتتو پر اثر پڑا۔ ورش 667 میں جب ابن تیمیہ کی آیو 6 سال سے ادھک نہیں تھی، حران کے لوگوں نے منگولوں کے حملے کے ڈر سے شہر چھوڑ دیا تھا۔ ان میں ابن تیمیہ کے پتا شہاب الدین عبد الحلیم بھی تھے جو شہر کے دھرم گروؤں میں مانے جاتے تھے۔ وہ اپنے پریوار کے ساتھ دمشق چلے گئے۔ اس کے بعد سے ابن تیمیہ نے دمشق میں بھی شکشا پراپت کی اور اپنا جیون بتایا۔ اسی شہر میں وہ پڑھاتے تھے۔ ابن تیمیہ کے جیون اور وچاروں کی سمیکشا ہم اگلے کاریکرم میں جاری رکھیں گے۔